आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
प्रभु तपाईलाई चाहदा चाहदै त्यागे मैले तपाईलाई, साथ दिनुस् प्रभु मलाई, जिउन चाहन्छु प्रभु आना, जिउन चाहन्छु तपाईमा।
प्रभु माना, जीवना
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो नमस्कार अनि जय मसीह। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी मर्कुश 11 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। अहिले हामी हाम्रा प्रभु येशुको संसारिक जीवनका अन्तिम दिनहरूमा आइरहेका छौं। पहिलो पद 1-11 येशु आफैलाई सार्वजनिक रूपमा मसीहको रूपमा आफ्ना इसरायली जातिहरू कहाँ प्रस्तुत गर्नुहुन्छ। दोस्रो पद 12-14 प्रभु येशु नेभाराको रूखमा अभिशापको घोषणा गर्नुहुन्छ। तेस्रो पद 15-21 येशुले यरूशलेमको मन्दिरलाई शुद्ध गर्नुहुन्छ। अनि चौथो पद 22-26 प्रभु येशुले वा प्रभु येशुको प्रार्थनाको बारेमा प्रवचन। अनि पाँचौ पद 27-33 प्रभु येशुले धार्मिक अगुवाहरूलाई यहुदी अगुवाहरूलाई अप्ठ्यारोमा पार्नुहुन्छ। यो 11 अध्याय चाहिँ प्रभु येशु यरूशलेम आउनु भएको 3 दिनसँग व्यवहार गर्दछ। यद्यपि धेरैले विश्वास गर्छन् कि येशुको यरूशलेममा अन्तिम प्रवेश विजयको प्रवेश हो भन्ने विचार गरे तापनि म चाहिँ विचार गर्दछु कि यो विजयको प्रवेश थिएन। यो चाहिँ हाम्रा प्रभु येशु सार्वजनिक रूपमा आफ्नो संसारिक सेविकाईको अन्तमा आउनु भएर आफैलाई पेश गर्नु भएको समय थियो। उहाँ वास्तवमा 3 बेग्ला दिनहरूमा आउनुभयो। त्यहाँ खालि 1 दिन मात्र होइन, म सोच्दछु हरेक सुसमाचारले यरूशलेममा उहाँको आगमनको भिन्न भिन्न रूपको पेश गरेको छ। उहाँ आउनुभएको पहिलो पल्टको दिन विश्राम दिन वा शनिबार थियो। उहाँ आइतबार फर्किनुभयो र मन्दिरलाई सफा गर्नुभयो। त्यसपछि उहाँ सोमबारमा फर्कनुभयो र सहरको निम्ति विलाप गर्नुभयो। मर्कुश 11:1 हेर्दै अगाडि बढौं। जब उहाँहरू यरूशलेमको नजिकमा जैतुन डाँडाको छेउमा बेतफाके र बेथानिया भन्ने ठाउँमा आइपुग्नुभयो, तब उहाँले आफ्ना चेलाहरूमध्ये 2 जनालाई यसो भनेर पठाउनुभयो। हामीले अगाडिका केही अध्यायहरूमा देखिसकेका छौं कि येशु यरूशलेमतिर बढ़िरहनु भएको छ। उहाँ भौगोलिक तवरमा बढ़िरहनु भएको छ र उहाँ आफ्नो मृत्युतिर कालक्रमिक रूपमा नजिकमा बढ़िरहनु भएको छ। यो उहाँको संसारिक जीवनको अन्तिम हप्ता हो। बेथानी र बेतफागे 2 साना शहरहरू हुन् जुन यरूशलेमबाट जैतुनको पर्वतको अर्को पटि वा अर्को दिशामा पर्दछ। 2-3 भनिएको छ, तिमीहरूका सामुन्नेको गाउँमा जाओ र पस्दा पस्दै तिमीहरूले अहिलेसम्म कोही मानिस नचढेको एउटा गधाको बछेडो भेटाउनेछौ, त्यसलाई फुकाएर यहाँ ल्याऊ। कसैले तिमीहरूलाई यो के गरेको भन्यो भने प्रभुलाई यसको खाँचो परेको छ र उहाँले चाँडै फर्काइदिनुहुनेछ भन। प्रभु येशु यरूशलेममा चढेर जाने बछेडाको बारेमा 2 सम्भव स्पष्टीकरणहरू छन्। प्रभु येशुले यसको बारेमा थाहा पाउन सक्नु भएको थियो जबकि उहाँ परमेश्वर र सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। यो आरम्भदेखि अन्तसम्म आश्चर्यकर्म हुन सक्छ अनि अर्कोपट्टि यो पहिले नै प्रबन्ध गरिएको कुरा पनि हुन सक्छ। त्यसकारण यो पूर्ण रूपमा मानव प्रबन्ध थियो। यहाँ आश्चर्यकर्मकै रूपमा पढ्नै पर्छ भन्ने कुनै आवश्यक देखिँदैन किनकि स्वाभाविक स्पष्टीकरण व्यवस्था वा क्रमबद्धमा छन्। म विश्वास गर्दछु कि हाम्रा प्रभुले पहिले नै यसको प्रबन्ध गर्नुभएको थियो र म सोच्दछु तपाईँ अझ ठूलो अर्थ पत्ता लगाउनुहुन्छ यदि तपाईँ यस तरिकामा यसलाई हेर्नुहुन्छ भने विचार गर्नुहुन्छ भने महत्वपूर्ण विशेषता यो हो कि येशु आफ्नो अधिकारको दावी गरिरहनु भएको छ यो कुराको ध्यान दिनुहोस् यदि त्यस बछेडालाई फुकाउँदै गर्दा तिनीहरूलाई कसैले प्रश्न गर्छन् भने तिनीहरूले यो भन्नु पर्दछ कि प्रभुलाई यसको आवश्यक परेको छ यो नै अधिकारको दावी हो जबकि कसैले चाहिँ उहाँको मृत्युको षड्यन्त्रमा व्यस्त छन् भने अरू चाहिँ उहाँप्रति निष्ठा र भक्तिमा अर्पित भइरहेका छन् यिनीहरू तिनै व्यक्ति थिए जो उहाँको आज्ञा पालन गरिरहेका थिए अहिले यो कुरा 2000 वर्षदेखि सत्य छ आज पनि यस्ता खालका दुई वर्गका मानिसहरू छन् जब हामी निरन्तर पढ्छौं हामी थाहा पाउँछौं कि तिनीहरू शहरमा गए र प्रभुले भन्नुभए जस्तै तिनीहरूले बछेडा पाए अनि 4-6 पदमा भनिएको छ तब तिनीहरू गएर त्यो बछेडो खुला गल्लीमा एउटा घरको बाहिरपट्टि ढोका निएर बाँधिएको भेटाए र त्यसलाई फुकाए त्यहाँ उभिएका मध्ये कसै कसैले तिनीहरूलाई सोधे बछेडालाई फुकाएर तिमीहरू के गर्दैछौ येशूले तिनीहरूलाई अराउनु भए जस्तै तिनीहरूले भने र उनीहरूले तिनीहरूलाई जान दिए तपाईँ यो कुरा थाहा पाउनुहुनेछ कि तिनीहरूले खालि उहाँका निर्देशनहरू मात्र पछ्याए पालन गरे र बछेडा लिएर फर्किआउँछन् 7-9 पदमा तिनीहरूले बछेडो येशू कहाँ ल्याए र आफ्ना वस्त्रहरू त्यसमाथि राखिदिए र उहाँ त्यसमाथि सवार हुनुभयो धेरैले आफ्ना वस्त्रहरू र अरूहरूले मैदानबाट सेउलाहरू काटेर बाटोमा ओछ्याए अनि उहाँको अघि अघि हिँड्ने र पछि पछि आउनेहरूले यसो भन्दै जय ध्वानी लगाए होसना धन्य उहाँ जो परमप्रभुको नाउँमा आउनुहुन्छ मित्र मलाई लाग्दैन कि यो घटना दृश्य यरुसलेममा हुनेहरूको निम्ति प्रभावित थियो मलाई यस कुरामा निश्चय छ कि त्यस समयमा रोममा हुने कुनै व्यक्तिको लागि यो प्रभावित कुरा थिएन किनभने जब कुनै रोमको शासक सिजर कैसर युद्ध अभियानबाट फर्कन्थे त्यहाँ विशाल विजय प्रवेश हुन्थ्यो वा सिजरको विजय फर्काएको उत्सव हुन्थ्यो यो भनिन्दछ कि त्यति धेरै लुटपाटको माल र बन्दीहरू वा कैदीहरू ल्याइन्दथ्यो कि परेड 2-3 दिन वा 2-3 दिन र 2-3 रात हुने गर्दथ्यो त्यो नै खास विजय उत्सव हुन्थ्यो यहाँ चाहिँ खालि केही गलिलका बासिन्दाहरू थिए तर प्रभावित र महत्वपूर्ण कुरा चाहिँ यो हो हाम्रो प्रभु येशूले आफैलाई सार्वजनिक रूपमा आफैलाई अर्पण गरिरहनु भएको छ 11 पदमा उहाँ यरुसलेममा आएर मन्दिरभित्र पस्नुभयो अनि उहाँले वरिपरिका सब थोकमाथि नजर गर्नुभएपछि अबेला भएको हुनाले 12 जनाको साथमा उहाँ बेथानिया जानुभयो मित्र यहाँ देख्नलाई दुई महत्वपूर्ण कुराहरू छन् स्पष्ट छ कि यो विश्राम दिन थियो र पैसा सार्नेहरू र बेच्न राखिएका बाछाहरू थिएन यो पहिलो दिनमा उहाँ पुजारीको रूपमा आउनुभयो र उहाँ नै बलिदान हुनुहुन्थ्यो उहाँ बलिदानलाई चढाउन प्रधान पुजारीको रूपमा आउनुभयो जुन बलिदान तपाईँ र मेरो पापहरूको लागि परमेश्वरलाई ग्रहणयोग्य छ यो कुराको ध्यान दिनुहोस् उहाँले यरुसलेममा रात बिताउनु भएन तर उहाँ बेथानीमा रात बिताउन बेलुका फर्किआउनुभयो प्रभु येशूले आफैलाई शहरको अगाडि सार्वजनिक रूपमा प्रत्यक्ष रूपमा धकेल्नुभयो र निर्णयको माग गरिरहनु भएको थियो जहाँसम्म हामी भन्न सक्छौ उहाँलाई इन्कार गरिएको शहरमा रात बिताउन सक्नु भएन 12-14 पद भोलिपल्ट उहाँहरू बेथानियाबाट आउनुहुँदा उहाँ भुकाउनुभयो अनि टाढामा पातले भरिएको एउटा अंजीरको रूख देखेर कतै त्यसमा केही फल पाउँछु कि भनेर उहाँ जानुभयो तर त्यहाँ पुग्नु भएपछि उहाँले रूखमा पात बाहेक केही पाउनु भएन किनकि त्यस बेला अंजीरको फल फल्ने समय भएको थिएन तब उहाँले त्यस रूखलाई भन्नुभयो अब उसो कसैले पनि तबाट फल नखाओस् अनि यो भनेको उहाँका चेलाहरूले सुने यो चाहिँ भोलिपल्ट वा अर्को दोस्रो दिन हो र उहाँहरू बेथानीबाट आइरहेका छन् यो विजयमा प्रवेश गर्नुभएको दोस्रो दिन हो यो सानो घटनाले ठूलो विवादको खड़ा गरेको छ यसै दिनमा उहाँले मन्दिरको शुद्ध गर्नुभयो र यसै दिनमा निभारकको रूखलाई श्राप दिनुभयो मेरो विचारमा निभारकको रूखले इस्रायल राष्ट्रको प्रतिनिधित्व गर्दछ यहाँ महान आत्मिक पाठ छ तिनीहरूसँग परमेश्वरले दिनुभएको धर्मको बाहिरी पातहरू वा देखावटी पातहरू मात्र थिए तर त्यहाँ आत्मिक फलहरू थिएनन् अनि आज धेरै चर्चको मण्डलीको निम्ति यो कुरा सत्य छ। अनि यही नै लाओडिसियाको मण्डलीलाई उहाँको सन्देश थियो। तिनीहरूसँग केही थिएन, तिनीहरू निर्धन र अन्धा थिए र तिनीहरूका आँखा खोल्नलाई मलम वा लेपको आवश्यकता थियो। यसको अर्थ त्यहाँ पवित्र आत्मा हुनुहुन्न थियो। म विश्वास गर्छु कि यही नै कुराको बारेमा यसैया भनिरहेका छन्। यसैया 29 अध्यायको 13 पदमा, अनि परमप्रभुले भन्नुभयो, यो प्रजा मेरो नजिक आएर तिनीहरूका मुख र ओठले मेरो आदर गर्छन्, तर तिनीहरूका हृदय भने मबाट टाढा राखेका छन्। र म प्रतिको तिनीहरूको श्रद्धा केवल मानिसहरूले तिनीहरूलाई खटाएको र रटाएको आज्ञा मात्र हो। म विचार गर्दछु कि यो धेरै मण्डलीहरूको अवस्था हो। प्रभु येशूले नेभाराको रूखलाई श्राप दिनुभयो र नेभाराको रूख ओइली गयो, सुक्यो। 15 पदमा भनिएको छ, अनि येरुसलेममा पुग्नु भएपछि उहाँ मन्दिरभित्र बस्नुभयो, अनि मन्दिरमा किनबेच गर्नेहरूलाई बाहिर निकाल्नुभयो र पैसा साट्नेका टेबलहरू र परेवा बेच्नेका बस्ने ठाउँहरू पल्टाइदिनुभयो। यहाँ उहाँ मन्दिरको शुद्ध गर्नुहुन्छ। युहानाले हामीलाई भन्दछन् कि उहाँले आफ्नो सेविकाईको आरम्भमा शुद्ध गर्नुभयो, अहिले उहाँ आफ्नो सेविकाईको अन्तमा शुद्ध गर्नुहुन्छ। यसले चाहिँ दोस्रो दिनमा स्थान लिएको थियो, मतलब यहाँ दोस्रो दिनमा शुद्ध गर्नुभयो र यो विश्रामको दिन थिएन, तर यो आइतबार थियो। पैसा साट्ने फरिसीहरू अहिले मन्दिरमा थिए। तिनीहरूले बाहिर मुलुकबाट येरुसलेम मन्दिरमा आउने तीर्थयात्रीहरूको पैसा साटिदिन्थे। ती विदेशी तीर्थयात्रीहरूले आफ्नो पैसा प्रयोग गर्न सक्दैनथे, तर तिनीहरूले मन्दिरको वैदिक सिक्काको आवश्यकता पर्दथ्यो र त्यसको तिनीहरू किन्दथे, साट्दथे। अनि जब यी पैसा साट्ने वा सराफीहरूले पैसा साट्दथे, तिनीहरूले निश्चय नै केही प्रतिशत तिनीहरूबाट नाफा खान्थे। हजुर, यसो हेर्दा एकातिर यसले असल र उचित उद्देश्यको सेवा गर्दथ्यो भने, किनकि विदेशी जनसाधारणहरूको निम्ति सुविस्ताको कुरा थियो, तर समस्या चाहिँ यो थियो कि हाम्रा प्रभुले भन्नुभयो यो चोरहरूको गुफा भए थियो। यो धर्मको नाउँमा पैसा कमाउने बेइमान व्यापारको स्थान भएको थियो। मित्र, म खुलस्त भावमा भन्दछु कि यो सधैँ कुनै पनि धार्मिक संघ संस्थामा खतरा हो। त्यसकारण कुनै पनि धार्मिक संघ संस्थालाई सहायता गर्न भन्दा पहिले राम्ररी निरीक्षण जानबुझ गर्नुपर्छ। देख्नुभयो, मसीहको रूपमा सार्वजनिक उहाँ स्वयंको पेश येरुसलेममा विजय प्रवेश थिएन। उहाँलाई इन्कार गरियो, अस्वीकार गरियो। हजुर, धेरैले भन्ने गर्छन् कि यो चाहिँ येशूको विजय प्रवेश थियो, तर मलाई यो खास विजय प्रवेश जस्तो लाग्दैन। तर यो विजय प्रवेशको निम्ति पर्खनुहोस्, प्रतीक्षा गर्नुहोस्। कुनै दिन उहाँ आउनुहुँदा त्यो देख्नुहुनेछ। जब कुनै दिन उहाँ आउनुहुन्छ, पहिलो थिस्लोनिकी 4:16-17 पद अनुसार, प्रभुमा मरेकाहरू पहिले उठ्नेछन् र हामी जीवितै रहेकाहरू पनि तिनीहरूसँग उठाइ लगिनेछौं। हजुर, 2000 वर्ष र त्योभन्दा अगाडिको समय अवधि भरि ख्रिष्ट विश्वास गर्ने मानिसहरूको भयंकर भीड़ घुइचो तपाईँ देख्नुहुनेछ। त्यस बेला हजारौं परमेश्वरका सन्तहरू यो घुइचोको घुइचो भएको देख्नुहुनेछ। मित्र, यो वास्तवमा विजय प्रवेश हुनेछ। म सोच्दछु यो लामो समयसम्म भइरहनेछ। पुनरुत्थान हुने काम क्षणभरमै हुनेछ, आँखाको निवेशमा। तर पेरेड वा सन्तहरूको क्रमबद्ध पंक्ति जानलाई लामो बाटो छ। उहाँ तिनीहरूलाई नयाँ स्थान, यस नयाँ समूहको नयाँ सृष्टि, नयाँ सृष्टि यस नयाँ समूहको नयाँ घरमा डोर्याउनुहुनेछ। यो खालि चन्द्रमासम्म मात्र हुँदैन, तर नयाँ येरुसलेमसम्म अर्थात स्वर्गीयसम्म। ओ, यो कस्तो महिमित कुरा हुनेछ! यो चाहिँ खास विजय प्रवेश हुनेछ। अहिले हामी तेस्रो दिनमा आएका छौं। 20-21 पदमा, बिहान त्यहाँबाट पहिलेकै बाटो जानुहुँदा उहाँहरूले त्यस अंजीरको रूखलाई जरैबाट सुकेको देख्नुभयो। अनि पत्रुसलाई यो सम्झना भयो र तिनले उहाँलाई भने, रब्बी, हेर्नुहोस्, तपाईँले श्राप दिनुभएको अंजीरको रूख त सुकेछ। यसले हाम्रा प्रभुलाई प्रार्थनाको विषयमा यो प्रवचन दिनलाई प्रेरित गर्दछ। तिनीहरू सुकेको नेभारा रूख देखेर अचम्भित भए। यसले उहाँलाई यो प्रवचन दिन प्रेरित गर्दछ। 22 पदमा, येशूले तिनीहरूलाई जवाब दिएर भन्नुभयो, परमेश्वरमा विश्वास राख। चाखलाग्दो कुरा यो छ कि विश्वासको प्रार्थनाको बारेमा प्रवचन सुकेको वा ओइलिएको नेभाराको रूखतिर पत्रुसको ध्यान आकर्षणबाट विस्तृत रूपमा निस्किआयो। हेर्नुहोस् त, प्रार्थनामा पहिलो कदम परमेश्वरमा विश्वास हुनै पर्छ। हेब्रूको लेखकले यही सिद्धान्तको बताउँदछन्। हेब्रू 11:6 पदमा बिना विश्वास उहाँलाई रिजाउन असम्भव छ, किनभने जो परमेश्वर कहाँ आउँछ त्यसले उहाँको अस्तित्व छ भन्ने र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्ने अवश्य विश्वास गर्नुपर्छ। मित्र, यदि तपाई परमेश्वरमा विश्वास गर्नुहुन्न भने तब संशयवादी निश्चय नै सही हो, जब तिनले भन्छ प्रार्थना चाहिँ पागल व्यक्ति आफैसँग गर्ने बात हो। मित्र, परमेश्वरमा विश्वास पहिलो कदम हो। अनि 23 पदमा साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले आफ्नो हृदयमा शंका गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्छ भनी विश्वास गरेर यस पहाड़लाई उखेलिएर त समुद्रमा खस भन्यो भने त्यसको निम्ति त्यस्तै हुनेछ। यो पद आज धेरै मानिसहरूले कति पनि बुझेका छैनन् र गलत अर्थ खोली पठाउँछन्। क्रिस्टियनहरूले डाँडालाई साँच्चै नै जिउको त्यू हटाउन आवश्यक छैन, तर उसलाई जिउनको लागि समस्याहरू र वास्ताहरू रूपी दैनिक नियमित डाँडाहरूलाई भेट्नको लागि शक्ति चाहिन्छ। त्यसकारण पाउले एफिसियनहरूको लागि प्रार्थना गरे। एफिसी 3:16 पदमा तिमीहरू भित्री मनुष्यत्वमा उहाँको आत्माद्वारा उहाँको महिमाको सम्पत्ति अनुसार शक्तिले बलिया तुल्याउन तिमीहरूलाई उहाँले मंजूर गरून्। मेरो निम्ति प्रार्थना नगर्नुहोस् कि म साँच्चीकै डाँडाहरूलाई हटाउन सकू। खुलम भावले भनु, डाँडालाई हटाउने कुनै कुरा देखिँदैन। यदि मैले तिनीहरूलाई हटाइदिए भने संसारमा मैले तिनीहरूलाई कहाँ सार्ने वा कहाँ हटाउने? म तिनीहरूलाई समुद्रमा फाल्न चाहन्न, किनकि तिनीहरू अति नै सुन्दर देखिन्छन् जहाँ तिनीहरू छन्। तर म तपाईँलाई स्पष्ट भावले भन्न चाहन्छु, म भित्री मनुष्यत्वमा उहाँको आत्माद्वारा शक्तिले बलियो पारिएको चाहन्छु। मित्र, यो डाँडाहरूलाई हटाउने काम भन्दा विशाल कुरा हुनेछ। त्यही नै कुरा महत्वपूर्ण छ र छ पनि। म के महसुस गर्छु भने, र जब उहाँले यो भन्नुभयो यो चाहिँ प्रार्थनाले के गर्न सक्छ भन्ने कुराको सदृश्य नमूना देखाउनलाई हो। 24 पदमा भनिएको छ, यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जे सुकै माग्छौ सो पाएका छौ भन्ने विश्वास राख र त्यो तिमीहरूको हुनेछ। परमेश्वरमा विश्वास राख्नुहोस्, यसले तपाईँको आफ्नै स्वार्थी अभिलाषाहरूलाई सन्तुष्ट गर्ने क्षमता दिँदैन। परमेश्वरमा विश्वास राख्नाले उहाँको इच्छा तपाईँको जीवनमा पूरा हुन सक्छ। 25-26 पद, जब तिमीहरू प्रार्थना गर्न खड़ा हुन्छौ तब कसैको विरूद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्वर्गीयमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदिउन्। तर क्षमा गरेनौ भने स्वर्गीयमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुने छैन। कसैले आफ्नो प्रार्थनाको सुनाई हुन र उत्तर पाउन भन्दा पहिले भेट्नुपर्ने शर्तहरू छन्। क्षमा नदिने आत्माले प्रार्थनाको शक्तिलाई कमजोर बेकामे बनाइदिन्छ। एफिसी 4:33 पद अनुसार ख्रिष्टको निमित्त हामीलाई क्षमा दिनुहुन्छ अनि त्यही तरिकामा हामी उद्धार पाएका छौं। तर यदि तपाई र म हाम्रा जीवनहरूमा शक्ति पाउन चाहन्छौ भने हाम्रो जीवनमा क्षमाको आत्मा हुनुपर्छ। यो अति नै महत्वपूर्णको छ। अहिले हामी थाहा पाउँछौ कि मुख्य पुजारी उहाँलाई फन्दामा पार्नलाई आउँदछन्। 27-28 पदमा उहाँहरू फेरि यरुसलेममा आउनुभयो अनि येशु मन्दिरमा यताउता हिँडिरहनु हुँदा मुख्य पुजारीहरू शास्त्रीहरू धर्मगुरूहरू उहाँका आए। तिनीहरूले उहाँलाई प्रश्न गरे, कुन अधिकारले तिमी यी कामहरू गर्दछौ? यी कामहरू गर्ने अधिकार तिमीलाई कसले दियो? मित्र, तिनीहरू अझै उहाँलाई जाँच गरिरहेका छन्। यो रक्त प्यासी शिकारीहरू थिए। तिनीहरू उहाँलाई हरेक पलमा विरोध गरिरहेका छन्। तिनीहरूले उहाँको अधिकारलाई चुनौती दिए। तिनीहरू धार्मिक शासकहरू थिए। तिनीहरू आफ्ना दिनका धार्मिक पद अधिकारी प्रतिनिधिहरू थिए र तिनीहरू अहिले जान्न चाहन्छन् कि कहाँबाट उहाँले आफ्नो त्यस किसिमको अधिकार पाए। 29-30 पदमा येशूले तिनीहरूलाई भन्नुभयो, म तिमीहरूलाई एउटा प्रश्न सोध्छु र तिमीहरूले त्यसको जवाब देऊ, र कुन अधिकारले म यी काम गर्दछु यो तिमीहरूलाई भन्नेछु। युहानले दिएको बप्तिस्मा स्वर्गीयबाट हो कि मानिसबाट? मलाई जवाब देऊ। हजुर, यो असल प्रश्न थियो र यो धार्मिक शासकहरूलाई अप्ठ्यारोमा पार्ने प्रश्न थियो। देख्नुभयो, यदि तिनीहरूले बप्तिस्मा दिने युहान्ना स्वर्गीयबाट थिए भने तब निश्चय नै प्रतिक्रिया यस्तो आउने थियो, किन तिनीमाथि तिमीहरूले विश्वास गरेनौ? यदि तिनीहरूले बप्तिस्मा दिने युहान्नालाई अनादर गरे तब तिनीहरू भीड़का मानिसहरूदेखि डराउँथे, किनकि युहान्नालाई अगमवक्त मान्थे। 31-33 पदमा तब तिनीहरू यसो भन्दै आपसमा बहस गर्न लागे, स्वर्गीयबाट भनौ भने त तिमीहरूले उनीमाथि किन विश्वास गरेनौ भनी तिनले भनेछन्। मानिसहरूबाट भनौ कि तर यसो भन्न उनीहरू जनतादेखि डराए, किनकि सबैले युहानालाई साँचो अगमवक्ता भनी ठान्थे। तब तिनीहरूले येशूलाई जवाब दिएर भने, हामीलाई थाहा छैन। येशूले तिनीहरूलाई भन्नुभयो, म पनि कुन अधिकारद्वारा यी काम गर्दछु सो तिनीहरूलाई भन्दिन। अहिले येशूको प्रश्नको उत्तर दिन नजान्ने भएर, अज्ञानी भएर, अबुझ भएर चुप रहे, किनकि तिनीहरू अप्ठ्यारोमा परेका थिए। हुन सक्छ कसैले यो भन्ला, येशूले तिनीहरूको प्रश्नको पर्याप्त उचित आधारभूत उत्तर दिनु भएन। मेरो मित्र, तिनीहरू प्रश्नको खोजीमा थिएनन्। तिनीहरू उहाँलाई फन्दामा पार्नलाई षड्यन्त्रमा थिए। यदि उहाँले तिनीहरूको प्रश्नको उत्तर दिनु भए पनि तिनीहरू उहाँको शिक्षामा पछ्याउने कुनै योजना र इरादा थिएन। उहाँले तिनीहरूको प्रश्नको उत्तर दिनुहुन्न किनभने उहाँ तिनीहरूको जाल फन्दामा फसिरहनु भएको छैन। मित्र, यो मेरो निम्ति कसरी उहाँले आफ्ना शत्रुहरूलाई सम्हाल्नुभयो यो उहाँको ईश्वरत्वको बारेमा महान प्रमाण हो। यो कुराको याद राख्नुहोस्, जब पुरूष स्त्री उहाँका इमान्दार प्रश्नसँग र इमान्दार खोजीको रूपमा आए, तिनीहरूले आफ्नो प्रश्नहरूको सत्य र इमान्दार उत्तर पनि पाए। अनि मित्र, येशूसँग तपाईँको हरेक प्रकारका समस्याका प्रश्नहरूको उत्तरहरू छन्। उहाँलाई एकान्तमा सोध्न सक्नुहुन्छ र तपाई निश्चय नै उत्तर पाउनुहुनेछ। तर तपाई वास्तवमा इमानदारीपूर्वक आउनु पर्दछ। प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536679847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।